جو انہوں نے انقلاب کربلا کو دوام دینے کے لیے جو سٹیپ لینا ہے وہ بھی بہت ہی انٹرسٹنگ ہے. وہ کیا ہے؟ وہ یہ ہے کہ آپ کو عزاداری کرنی ہے. عزاداری کی اہمیت کے بارے میں آپ کو بتاتی جاؤں کہ کیوں اتنا مہم ہے. اچھا, کیونکہ خواتین کربلا نے آ کر مدینہ میں کیا کیا؟ آپ شاید مسلسل یہی سنتے رہیں گے کہ جی سب نے آ کر مرثیہ پڑھا, سب نے آ کر گریہ کیا, سب نے آ کر اشعار پڑھی, سب نے آ کر مجلسیں پڑھی, لوگوں کو بتایا. تو یہ گریہ اور زاری اور ماتم اور نوحہ اور یہ کیوں اتنا مہم ہے؟ اس کی سیرت ہم آپ کو بتا رہے ہیں کہ نبی سے چلتی آ رہی ہے, کہ تاریخ نے لکھا ہے, منتہی الاعمال میں ہے کہ ایک مرتبہ جب سید الشہداء حمزہ جنگ احد میں اس دنیا سے رخصت کر جاتے ہیں, شہید ہو جاتے ہیں, تو جنگ احد کے بعد جب مدینہ تشریف لاتے ہیں تو کیا دیکھا رسول اللہ نے کہ ہر شہید کے گھر سے رونے کی آواز آ رہی ہے, ہر کوئی اپنے شہید پر گریہ کر رہا ہے, عزاداری کر رہا ہے. لیکن جب آپ کا گزر بیت حمزہ سے ہوا, آپ اپنے چچا حمزہ کے گھر سے گزرے تو دیکھا کوئی وہاں رونے والا نہیں ہے. رسول اللہ نے غمگین آواز میں کہا کہ دیکھو سب اپنے شہیدوں پر رو رہے لیکن میرے حمزہ پر کوئی رونے والا نہیں ہے. کہتے یہ سن کر اس کے بعد انصار کی عورتوں نے یہ عہد کیا کہ جب بھی وہ اپنے شہیدوں پر رونا چاہیں تو سب سے پہلے حمزہ پر روئیں اور پھر دوسرے شہیدوں پہ. کیوں؟ کیونکہ وہ اس زمانے کے, اس دور کے سید الشہداء تھے, یعنی جس نوعیت کی شہادت ان کی تھی کسی اور کی نہیں تھی. ایک تو یہ ہمیں روایت ملتی ہے اور تاریخ میں ملتا ہے واقعہ, اور دوسرا امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ خواتین کی عزاداری کے متعلق میں آپ کو بتا رہی ہوں, اگر نہ عزاداری کے متعلق تو ماشاءاللہ بہت ہی زیادہ ہے کہ خواتین کی عزاداری کے متعلق رسول اللہ نے انصار کی عورتوں کو اس طرح سے کہا کہ تم رو پہلے سید الشہداء پر گوئے اور بعد میں دوسروں پر. اور پھر یہاں امام صادق فرماتے ہیں کہ میرے بابا امام باقر علیہ السلام نے کچھ رقم, کچھ پیسے وقف کر رکھے تھے. کس لیے؟ اس لیے کہ جب حج کا سیزن آئے, جب حج کا موسم آئے, کہ حج کے موسم میں جب تمام مسلمان جمع ہوتے اس موقع پر وہ باقاعدگی سے عزاداری کریں, گریہ اور بکا کریں اور اعلان کریں اور امامت کا دفاع کریں اور اپنی محبت کو دوسروں تک, امام سے محبت کو دوسروں تک پہنچائیں. تو یہ تاریخ ہے. اس تاریخ کی وجہ سے ہم دیکھتے ہیں کہ ام البنین کیا کر رہی ہیں, کس انداز سے شہادت امام حسین کے بعد جب اسیر واپس آتے ہیں کربلا تو کس انداز سے اس حرکت کو, اس تحریک کربلا کو قائم و دائم رکھتی ہے, جو کہ بہت تفصیل سے انشاءاللہ آپ کے سامنے ہم بیان کریں گے. اشعار ام البنین کو کہ آپ نے کس انداز سے اپنے زمانے کے حاکم کو بھی, اس سنگ دل کو بھی نرم دل یعنی ایک حد تک متاثر کر دیا اور اپنا پیغام لوگوں تک پہنچایا. وقت کم ہے, مجھے کہا جا رہا ہے کہ پروگرام ختم کریں, اس لیے انشاءاللہ اس انٹرسٹنگ اور بہت مفید اور بہت پریکٹیکل گفتگو کو انشاءاللہ ہم بعد میں جاری رکھیں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, وبه نستعین وهو خیر المعین. ہماری گفتگو خواتین کربلا کے متعلق ہیں, جو کہ در حقیقت انقلاب کربلا کے نور اور اس مشعل جاودان کے پاسدار اور محافظین میں سے ہیں. ہمارے لیے اس میں بہت بڑا درس ہے. واقعاً ہماری بیداری کے لیے یہ موضوع, ایز اے خاتون اگر آپ خواتین انقلاب کربلا کے کردار پر ذرا سا غور و فکر کریں, توجہ کریں, تو ہم اس دور میں رہ کر یقیناً یہ احساس کر سکتے ہیں, ہمارے اندر یہ بیداری اور یہ جذبہ اجاگر ہو جاتا ہے کہ آخر کیسے, کن کاوشوں, کن زحمتوں, کن مصائب, کن بلاؤں کا سامنا کر کے اور اتنی محنت کے ساتھ یہ مشعل اسلام اور انقلاب کربلا اتنی زحمتوں کے بعد ہمارے ہاتھوں تک پہنچا ہے, اور یہ نسل بہ نسل تا قیامت جاری و ساری رہے گا. فکر और गौर तलब नुक्ता ये है कि उन हालात में जहाँ तमाम रास्ते हकायक के इजहार के लिए मुकम्मल तौर पर मसदूद थे, बंद थे, नहायत सख्त पाबंदियाँ थी, ऐसे हालात में भी न जाने किस तरह से, किन टेक्निक के साथ इस मशअले इनकलाबे करबला को बहुत सी हस्तियों ने, और जो हमारा मौजू है सुखन ख़वातीन करबला ने, हम तक पहुँचाया है, जो तरीक़े उन्होंने अपने ज़माने में अपनाए उनको देखते हुए हमने भी उसी मुनासिबत से देखना है कि इस ज़माने में हम क्या अपने दौर के लिहाज से इस्लाम की खिदमत कर सकते हैं, और इस इनकलाबे करबला का जो हक है, जिस अंदाज से इसकी पैगाम रसानी होनी चाहिए, हम भी पैगंबरी और पैगाम रसानी कर सके। नंबर 1 जो हमें मिलता है, क्योंकि नाज़रीन को यकीनन याद होगा कि हमारी गुफ्तगू उम्मुल बनीन उम्मे अब्बास पर जाकर ख़त्म हुई थी, और हमने उनके मुतअल्लिक लास्ट जो प्रोग्राम था उसमें आपके सामने बयान किया था। अभी हमने उन्हीं बीवी की गुफ्तगू और उन्हीं के मुतअल्लिक गौर व फिक्र और उनकी सीरत के मुतअल्लिक आज भी गुफ्तगू करनी है। तो इस एतबार से देखना यह है कि उम्मुल बनी जो कि करबला में नहीं थी, जिन्होंने अपने चार चार नुमाइंदे भेजे, ना सिर्फ चार बल्कि उनके अगर देखा जाए तो बहुत से और नुमाइंदे थे, लेकिन बेटे उनके चार वहाँ मौजूद, लेकिन उम्मुल बनीन ने उसको काफ़ी नहीं समझा। वो फिर भी अपनी जिम्मेदारी, अपनी रिस्पॉन्सिबिलिटी, अपने आप को बेहतरीन इमामत के दिफा करने वालों में से समझते हुए किस अंदाज से स्टेप ले रही है, क्या किया इन ख़वातीन ने करबला ने। नंबर 1 जो हम देखते हैं वो ये है कि इन्होंने हकीकी माना में इमाम की शहादत पर आज़ादारी की, वो आज़ादारी जो वाकयन सही पैगाम रसानी कर रही थी, जिसकी आजकल हमें कमी महसूस होती है कि हमारी शायद वो कैफियत, वो क्वालिटी नहीं है जो क्वालिटी एक आज़ादार और आज़ादारी की होनी चाहिए। आज़ादार की सिफात भी बहुत हमें बताई जाती हैं कि कैसी होनी चाहिए, किस नीयत के साथ वो घर से निकले, कैसे वो लिबास पहने, और किस तहारत के साथ वो इन मासूमीन का नाम अपनी ज़बान पर ले। तो ये तमाम बातें जो हैं वो हमें इन बीवियों में नज़र आती हैं। आप देखिए कि जब किसी शख्स का, किसी भी फर्द का अपना कोई, अपना रिश्तेदार, अपना शौहर, बाप दुनिया से चला जाए तो हम क्या करते हैं? आमतौर पर यही होता है कि सियाह लिबास, मुसलसल गिरिया, जीनत नहीं पहनते, और फिर कुछ दिन खाना नहीं बनता। ये सीरत उम्मुल आइम्मा से चलती आ रही है कि आपने अव्वलीन दफ़ा तारीख़ इस्लाम में ऐसा हुआ कि जब शहादत हुई जनाफे जाफर तैयार की, तो आपने अस्मा बिनत उमैस के लिए तआम का इंतज़ाम किया और भेजा, और उसके बाद से ये सीरत चल पड़ी। तारीख़ ने हमें ऐसा बताया है कि ये सीरत उम्मुल आइम्मा फ़ातिमतुज़ ज़हरा से चली है कि जब जाफर तैयार की शहादत हुई तो आपने उनके घर वालों यानी अस्मा बिनत उमैस और उनकी औलाद के लिए तआम का इंतज़ाम किया। तो यहाँ पर भी हमें यही मिलता है कि हमारा अपना कोई दुनिया से चला जाए तो हम 7 दिन, 40 दिन, कुछ दिन तक इन चीज़ों का एहतराम करते हैं, गम मनाते हैं, लेकिन उससे ज़्यादा तो आपको बहुत ही या बिल्कुल नज़र नहीं आएगा। यहाँ अजीब बात है कि मौरखीन ने लिखा कि सैयद शहदा की शहादत के बाद उम्मुल बनीन और दूसरी बनी हाशिम की खवातीन ने मुसलसल शबो रोज, पूरे ताकीद के साथ कहा जा रहा है, आज़ादारी नोहा खानी की, और जब तक उबैदल्ला इब्ने ज़ियाद मारा नहीं गया, बाद में ये लिखा हुआ, यानी जो तकरीबन 5 साल तक जिंदा रहा है कयामे करबला के बाद, उस वक्त तक जब तक उबैदल्ला इब्ने ज़ियाद जिंदा था उस वक्त तक जो है वो ये आज़ादारी होती रही। और बास ने कहा 1 साल तक उस शिद्दत के साथ, यानी इस अंदाज से आज़ादारी हो रही है कि नंबर 1 बताया जा रहा है कि सब सियाह लिबास में है, सबको दिखाना है कि ये बहुत बड़ा गम है, ये हो क्या रहे। नंबर 2 मुसलसल गिरियाओ बुका है। नंबर 3 जो है वो घर में खाना नहीं बन रहा। नंबर 4 सुरमा खिजाब जीनत उन तमाम चीज़ों से इज्तनाब किया जा रहा है। और फिर मुसलसल सियाह लिबास में एक عمومی جگہ پر، آپ کو پہلے بھی بتایا ہے، یعنی کسی گھر کا انتخاب نہیں ہو رہا، ایسا نہیں ہے کہ ام البنین کے گھر ہو یا حضرت عباس کے گھر میں ہو، کیونکہ وہ صاحب اولاد تھے اور ان کا اپنا گھر تھا، یا امام حسین کے گھر میں ہو، بلکہ نہیں، بقیع میں جا رہے ہیں، بقیع جو کہ ایک مرکز ہے، اور وہاں پر تاریخ نے لکھا کہ گرما سرما، یعنی گرمیاں ہوں سردیاں ہوں جیسا بھی موسم ہو، کسی چیز کا خیال کیے بغیر مسلسل بقیع میں جو ہے یہ بی بیاں گریہ اور عزاداری کرتی تھی یہاں